नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आफ्ना सबै माग पूरा नभएसम्म चुनावमा भाग नलिने राजपाको अडान कायमै, चौथो पल्ट चुनाव सरेपछि दुई नम्बर प्रदेशका मतदाता निराश।
एकदमै अप्ठ्यारो महसुस गरेको छु, मेहनत बढी लागेको हिसाबले यो खेर गयो कि जस्तो अनुभव भएर मोटामोटी निराशाजनक स्थिति मेरो लगायत मेरो कार्यकर्ताहरूमा पनि भएको महसुस हुन्छ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसई को नतिजा सार्वजनिक, सी वा त्योभन्दा तलको ग्रेड ल्याउने विद्यार्थीले साउनमा ग्रेड वृद्धि परीक्षा दिन पाउने।
पेट्रोल डिजेल र मटीतेलको भाउ प्रति लिटर 1.5 रुपियाँ घट्यो, नयाँ भाउ आज राति 12 बजेदेखि लागू हुने।
चन्द्रमामा आलु खेती गर्ने चिनिया वैज्ञानिकको योजना, प्रयोगका श्रृंखला शुरू गर्ने भनाई।
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनशीप छनौट फुटबलका लागि तयारी शुरू।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 जना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 जना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ, लौ जाउँ।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाउ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय जनता पार्टी राजपा नेपालले आफ्ना माग पूरा नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेको छ। सरकारले 2 नम्बर प्रदेशको चुनाव सार्दै अरू 3 प्रदेशमा आजका लागि तोकिएको मनोनयन 2 दिनपछिका लागि सारेर राजपालाई चुनावमा भाग लिन आग्रह गरे पनि उसले त्यसलाई अस्वीकार गरेको हो। काठमाडौँको बिजुली बजारमा आज बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै चुनावमा सहभागी नहुने घोषणा गरेको हो। बैठकपछि अध्यक्ष महन्त ठाकुरले जारी गरेको विज्ञप्तिमा सरकारले आफूहरूसँग गरेका सम्झौता विपरीत एकतर्फी निर्णय गर्दै चुनावी कार्यक्रम घोषणा गरेकाले त्यसलाई अमान्य ठहर गरेको उल्लेख छ। राजपाले असार 14 गतेसम्म घोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता पनि दिने जनाएको छ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताले सिराहाको गोलबजारमा प्रहरी चढ़ेको बस तोड़फोड गरेका छन्। बन्द गराउँदै हिँडेका राजपाका कार्यकर्ताले प्रहरी चढ़ेको नाचारख 1440 नम्बरको डिलक्स बसमा तोड़फोड़ गरेका हुन्। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायका अनुसार बसमा ढुङ्गा हान्ने मध्येका एक ललन भन्ने चन्दन कुमार झा पक्राउ परेका छन्। राजपाले चुनावको विरोधमा तराई मधेस बन्द आह्वान गरेको छ। तराई मधेसका जिल्लामा बन्दको सामान्य मात्र प्रभाव परेको छ। बन्दका कारण बजार कल कारखाना थोरै मात्र खुलेका छन् भने राजमार्ग सामान्य रूपमा नै गाड़ी गुड़िरहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तराईका सदरमुकामबाट पहाड़ी जिल्लामा चल्ने गाड़ी छुटिरहेका छन्। काठमाडौँबाट पनि तराई हुँदै चल्ने गाड़ी गइरहेका प्रहरीले जनाएको छ। सरकारले दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरे पनि राजपाले बन्द भने फिर्ता लिएको छैन।
यस्तै मोरङको विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गर्न पुगेका राजपाका 14 जना जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रेको छ। आज क्षेत्रीय निर्वाचन कार्यालय घेर्ने कार्यक्रम अनुसार निर्वाचन कार्यालय घेर्न गएको र कर्मचारीलाई आवागमनमा नै रोक लगाएर निर्वाचनको कार्यक्रम प्रभावित पार्न खोजेपछि उनीहरूले पक्रिनु परेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो।
यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ता डोटीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्डी केदार गाउँपालिका दुईका एक बहादुर सलामी र दिपायल सिलगढ़ी नगरपालिका तीनका सुशील मलासी छन्। उनीहरूले निर्वाचन विरोधी गतिविधि गरेका कारण पक्राउ गर्नु परेको प्रहरीको भनाइ छ।
यस्तै सरकारको चुनाव सार्ने निर्णयको विरूद्ध एमाले निकट विद्यार्थी संगठन अनेरा सुबिउले काठमाडौँमा आज विरोध प्रदर्शन गरेको छ। सरकारले हिजो प्रदेश नम्बर दुईको चुनाव असोज दुई गते सार्ने निर्णय गरेपछि अनेरा सुबिउले आज बिहान प्रदर्शनी मार्गमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध नाराबाजी समेत गरेका छन्।
सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव चौथो पटक सारेपछि त्यहाँका उम्मेद्वार तथा मतदाता निराश भएका छन्। राष्ट्रिय जनता पार्टीलाई समेत चुनावमा सहभागी गराउने भन्दै सरकारले दुई नम्बर प्रदेशको चुनाव सारेसँगै चुनावी अभियान रोकिएको छ। तराई मधेसका 8 जिल्ला रहेको दुई नम्बर प्रदेशमा सरकारले असोज दुई गते चुनाव गराउने नयाँ मिति तोके पनि आम मतदाता विश्वस्त हुन सकेका छैनन्। जिल्ला सहकर्मीहरूको सहयोगमा प्रकाश ढकालको रिपोर्ट।
चुनाव हुन्छन् भनेर लागेको थियो, कार्यकर्ताहरू पनि मानसिकता बनाइसकेको थियो र चुनावको एउटा अभियान अगाडि बढिसकेको थियो। 81 ब्रेक हुँदाखेरि त अलिकति कस्तो कस्तो त भएकै छ।
सर्लाहीको बरथवा नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेद्वार देवानन्द महतो, उहाँ जस्तै दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार बनेका धेरै जना यति बेला निराश छन्। शुरूमा वैशाख 31 गते देशैभर एकै चरणमा चुनाव गर्ने गरी तयारी अघि बढे पनि राज्यपाललाई सहभागी गराउन भन्दै दुई नम्बर प्रदेशको चुनाव जेठ 31, असार 9 गते, असार 14 गते हुँदै फेरि असोज 2 गते पुर्याइएको छ। यसरी पटक पटक हचुवाका भरमा चुनाव सार्दा राजनैतिक दलका स्थानीय कार्यकर्ता मारमा परेका छन्। सर्लाहीकै मलङ्गुवा नगरपालिकामा एमालेबाट मेयरका प्रत्याशी बन्नुभएका देवेन्द्र राय,
फेरि दुई गते असोज दुई गते राखेको निर्वाचन पनि यो सरकारले गराउँछ कि गराउने भनेर अन्यलता नै छ। दशैंको चाहिँ मितिमा राखिएको छ, त्यो बेला चाहिँ अब दुई गते चुनाव हुन्छ, फेरि 5 गते घटना स्थापना छ, यो पनि 2 गते चुनाव हुनेवाला छैन भनेर जनता अन्यलता छन्, विश्वास गरेको छैन, अन्धविश्वास छन्।
दुई नम्बर प्रदेशमा 26,64,792 मतदाता छन् भने स्थानीय तह 127 छ। असार 14 गते हुने मतदानका लागि सबै स्थानीय तहमा दलहरूले उम्मेद्वारीको टुङ्गो लगाइसकेको अवस्थामा हिजो अचानक चुनाव सार्दा धेरैले खल्लो मानिरहेका छन्। सिराहा मलङ्गुवाका मतदाता सुशील अग्रवाल,
चुनाव सरिसकेपछि त एकदम खिन्नता भिन्न भइरहेको छ नि, किनभने यो 8-22 जिल्ला मधेस भन्थ्यो, अहिले 8 जिल्लामा खुम्च्याइदिए जस्तो छ यो मधेसलाई। हामी नेपालको वासी नै होइन कि जस्तो फिल लाग्छ, अर्कै देशमा बसिरहेको छु कि के जस्तो लाग्छ।
धनुषा बाटेश्वर गाउँपालिकाका मतदाता शत्रुघ्न महतो पनि आफ्नो प्रतिनिधि छान्न नपाउँदा नरमाइलो लागेको सुनाउनुहुन्छ।
पटक पटक स्थानीय चुनाव सार्दा अब देशमा हाम्रो यहाँ जति विकास हुनुपर्ने त्यो प्रतिनिधि नछोड्नुट भए त्यहाँको विकास हुन सक्दैन, अब चुनाव सार्दा फेरि दुई नम्बर प्रदेशलाई मात्र सारेको छ।
यसअघि 3 चुनाव सरिसकेकाले अब चाहिँ नसर्ला भन्नेमा धेरै उम्मेद्वार र मतदाता आशावादी थिए। अर्कोतर्फ आन्दोलनमा उत्रेको राज्यपाललाई सहमतिमा ल्याउन काठमाडौँमा दैनिक जसो हुने गरेका वार्ता र छलफलले पनि चुनाव नसर्नेमा आशावादी बन्न बल पुर्याएको थियो। चुनाव जित्नका लागि ठूलो संख्यामा कार्यकर्ता परिचालन, प्रचार प्रसार, घरजैलो जस्ता क्रियाकलापका लागि उम्मेद्वारले पैसा खर्च गरिसकेका थिए। आफूले बल्ल बल्ल जम्मा गरेको र साथीभाइ तथा पार्टीबाट आएको सहयोग पनि उम्मेद्वारले लगभग सकिसकेको अवस्थामा 4 चुनाव सर्दा बालुवामा पानी हाले जस्तो भएको छ उम्मेद्वारहरूलाई। सिराहाको गोल बजार नगरपालिकामा काँग्रेसबाट मेयर पदका प्रत्याशी रहनुभएका राजदेव शाह लालबाबु,
उम्मेद्वार भएकाहरूलाई एकदमै अप्ठ्यारो महसुस गरेको छु। यो 10-20 दिनको तयारी, अब 81 चुनाव सर्दा कार्यकर्ता लगायत मेहनत बढी लागेको हिसाबले यो खेर गयो कि जस्तो अनुभव भएर मोटामोटी निराशाजनक स्थिति मेरो लगायत मेरो कार्यकर्ताहरूमा पनि भएको महसुस हुन्छ।
यसैबीच रूकुमको सिस्ने गाउँपालिकाको रूकुमकोटमा एमालेका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गर्दा चारजना घाइते भएका छन्। घाइते हुनेमा तीनजना एमालेका कार्यकर्ता र एकजना म्यादी प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ। सो गाउँमा माओवादीका कार्यकर्ताले कांग्रेस र एमालेलाई प्रचार गर्न नदिने र गाउँमा उनीहरू आक्रमण गर्ने गरेको बताइएको छ। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
यात्रा संकलनका लागि लेकतिर उक्लिएका बझाङका बासिन्दा चुनावको चहलपहल बढ्न थालेपछि गाउँ झरेका छन्। यात्रा संकलन गर्न वैशाख महिनाको पहिलो हप्तादेखि नै लेकतिर गएका सुरुमा, दौली चौर, काँडा, दहबगर, लेकगाउँ, सैन पसेला, मस्टा लगायतका ठाउँका बासिन्दा घर फर्कन थालेका स्थानीय प्रेमबहादुर बोहराले जानकारी दिनुभयो। असार 14 गतेको चुनावमा मतदान गरेर यात्रा संकलनका लागि फेरि लेक उक्लिने उनीहरूको तयारी छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ, मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए?
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आफ्ना सबै माग पूरा नभएसम्म चुनावमा भाग नलिने राजपाको अडान कायमै, चौथो पल्ट चुनाव सरेपछि 2 नम्बर प्रदेशका मतदाता निराश, चुनाव प्रचारका क्रममा रूकुममा एमाले र माओवादी कार्यकर्ताबीच झडप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेशन एक्जाम एसईईको नतिजा आज सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष नियमिततर्फ परीक्षा दिएका 4,45,534 विद्यार्थी मध्ये सबैभन्दा धेरै 24.34% सी ग्रेड ल्याएका छन्। यस्तै ए प्लस ग्रेड ल्याउने 2.75%, ए ग्रेड 9.52% र बी प्लस ल्याउने 11.36% विद्यार्थी छन्। यस्तै बी ग्रेड ल्याउने 13.90%, सी प्लस ग्रेड ल्याउने 20.49%, सी ग्रेड ल्याउने 24.34% विद्यार्थी छन्। यस्तै डी प्लस ग्रेड ल्याउने 14.49 र डी ग्रेड ल्याउने 2.53% विद्यार्थी छन्। ग्रेड डी प्लस सम्म ल्याउने विद्यार्थी 11 कक्षामा भर्ना हुन योग्य मानिन्छन्। आज सार्वजनिक भएको नतिजामा सी वा त्यो भन्दा तलको ग्रेड प्राप्त गर्ने विद्यार्थीले आफूले चाहेका विषयका ग्रेड वृद्धि परीक्षा दिन पनि पाउनेछन्। ग्रेड वृद्धि परीक्षा साउन 19 गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो। दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। आज सार्वजनिक भएको एसईई नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा एसईई वा एसएलसी टाइप गरी एक स्पेस दिएर 35566 एसएमएस गर्नुहोला।
नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको भाउ घटाएको छ। पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रति लिटर 1.50 रुपियाँ घटाइएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो। अब पेट्रोल प्रति लिटर 100 रुपियाँमा पाइनेछ भने डिजल र मट्टीतेल 76 रुपियाँमा 1 लिटर पाइनेछ। निगमले खाना पकाउने ग्यासको भाउमा भने कुनै फेरबदल गरेको छैन। ग्यासको भाउ प्रति सिलिण्डर 1350 रुपियाँ छ।
सरकारले 180 मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ 30 प्रवर्धकलाई सर्वेक्षणको अनुमति दिएको छ। मिश्रित ऊर्जा प्रणाली जडान कार्यलाई अघि बढ़ाउने लक्ष्यका साथ पछिल्लो पटक सौर्य ऊर्जाको विकास र विस्तारमा सरकारले जोड़ दिँदै प्रवर्धकलाई सर्वेक्षणको अनुमति दिएको हो। नेपाल विद्युत प्राधिकरणले केही दिनभित्रैमा कुल 61 मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवर्धकसँग विद्युत खरिद सम्झौता गर्ने तयारी पनि गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा बिहारको संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि 2074 स्वीकृत गरेको छ। प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा बिहारको संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि 2074 स्वीकृत गरेको हो। यो स्वीकृति भएसँगै 2072 साल वैशाख 12 गतेको भूकम्पले क्षतिग्रस्त भएका करिब 1100 गुम्बा तथा बिहार पुनर्निर्माणमा बाटो खुलेको छ।
अर्घखाँचीमा एक युवतीको बलात्कारपछि हत्या भएको छ। अर्घखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 1 सिरीका निवासी 22 वर्षीय सुमित्रा कुमालको बलात्कारपछि हत्या भएको हो। बलात्कारपछि घाइते भएकी उनको पाल्पामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जनाएको छ।
आज जून 16 अर्थात अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्याङ्क अनुसार विश्वभरि झण्डै 5,26,00,000 घरेलु कामदार छन्। जी फन्टले नेपालमा गरेको एक अध्ययन अनुसार झण्डै 2,00,000 घरेलु श्रमिक छन्। घरेलु श्रमिकहरूको माग दिन प्रतिदिन नेपालमा पनि बढ्दो छ, तर घरेलु श्रमलाई पेसाको रूपमा नलिँदा श्रमिकले भने विभिन्न समस्या भोग्नु परिरहेको छ। सञ्जिता देवकोटाको रिपोर्ट।
सबैले अब राम्रो सोच्दै हुन्थ्यो लाग्छ कि घरमा काम गर्नेहरूलाई एकदम घृणा गर्छ नि, यस्तो घरमा काम गर्छ यस्तो भनेर होइन यस्तो सोच्छ नि, त्यो चाहिँ राम्रो भइदियो हुन्थ्यो जस्तो लाग्छ।
ललितपुरकी सुषमा केसी 12 वर्षको उमेरदेखि नै घरेलु काम गर्न थाल्नुभएकी सुषमालाई 12 वर्ष पहिले भोग्नु परेका दुःख र अहिलेमा कुनै फरक लाग्दैन।
म चाहिँ घरमा काम गरेको मैले 12 वर्षदेखि हो होइन, मलाई सुरु सुरुमा त गाह्रै थियो, गाह्रो मतलब यथार्थ के भनिरहनु होइन, घरमा काम गर्नेहरूलाई बुझ्न अब गाह्रो हुन्छ, जस्तो पनि काम लगाउने होइन नसक्दाखेरि अब गाह्रो भयो, म बिरामी भएँ भन्दा पनि मैले यो गर्नै पर्छ भन्ने होइन पिट्ने। मलाई सुरुमा मैले 12 वर्षदेखि गरेँ, 13 वर्षको हुँदाखेरि मलाई पिटाइ पनि दिनुभयो उहाँले होइन, कुट्नु पनि भयो, बासी खानाहरू दिन्थ्यो, अर्कै छुट्टै बनाएर खा भन्थे होइन।
ललितपुरकै कुमारी राई पनि 3 वर्षदेखि घरेलु काम गर्नुहुन्छ। सुरुमा काममा राख्ने बेलामा रोजगारदाताले तलब र सुविधाका राम्रा कुरा गरे पनि दिनदिनै काम बढाउँछन्, तर तलब र सुविधा भने कहिल्यै नबढाउने बताउनुहुन्छ।
गर्दै जाँदाखेरि आज एउटा काम थप्छ, अर्को दिन अर्को काम थप्छ, होइन, हुँदै जाँदाखेरि पुरै दिनै त्यहीँ बित्ने हुन्छ। काम धेरै हुन्छ, तलब बढ्दैन, तलबको कुरा गर्यो भने रिसाउँछ।
घरेलु श्रमिक घरको काम गर्ने साधन मात्र नभई रोजगारदाताको आर्थिक, सामाजिक र पारिवारिक जीवनको महत्वपूर्ण पाटो हुन्। घरेलु श्रमिकले अन्य पेसामा संलग्नलाई पनि सहयोग गरिरहेका हुन्छन्। घरेलु श्रमिकको रूपमा 3 वर्षदेखि काम गरिरहनु भएकी गंगाको पनि सुषमा र कुमारीको जस्तै अवस्था छ।
यस्तो टाइम भएन, अलि छिटै आउनु पर्यो भन्ने, अनि काम गर्दा गर्दै पनि जस नपाउने, बढार्दै गयो ल, आफूले फेरि पछाडि आएर अब कहिलेकाहीँ त खानाहरू चाहिँ खासै पानी बाहेक केही नै पाउँदैन। अब खाने हामी हाम्रै अगाडि फलफुलहरू काटेर खान्छ, अब यताउति सबै गर्छ, तर एउटा खानी हो थोरै खान्छौ भनेर कहिल्यै दिँदैन क्या।
स्वतन्त्रता अभियान र घरेलु श्रमिक मञ्चले गरेको एक अध्ययनले नेपालमा घरेलु श्रमिकको माग बढ़िरहेको र रोजगारदाता घरेलु श्रमिकको खोजीमा रहेको देखाएको छ। तर घरेलु श्रमलाई पेसाको रूपमा नहेरिनु, काम गर्ने समय, मासिक तलब नतोकिनु र घरेलु श्रम सम्बन्धी कुनै पनि नीतिगत व्यवस्था नहुँदा घरेलु श्रमिकले विभिन्न समस्या झेलिरहेका छन्। उनीहरूले घरेलु श्रमिक हुँ भनेर समाजमा खुलेर भन्न सकिरहेका छैनन् भने रोजगारदाताले पनि आफूलाई मन लागेको काम र तलब दिइरहेका छन्। तर अहिलेसम्म नेपालमा घरेलु श्रम सम्बन्धी कुनै पनि नीतिगत व्यवस्था छैन। घरेलु श्रम नेपालमा युवाका लागि रोजगारीको एउटा महत्वपूर्ण क्षेत्र हो। घरेलु श्रम रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाहरूको विकल्प पनि बन्न सक्छ, त्यसैले यसलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्साको पटेरवा सुगौली गाउँपालिकामा पानीमा डुबेर 2 बालिकाको ज्यान गएको छ। पटेरवा सुगौली 4 सोनवर्षाको कञ्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुरका नारायण पासवानकी 10 वर्षीय छोरी उषा कुमारी र दरोगा पासवानकी 9 वर्षीय छोरी राधिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
ताप्लेजुङमा सशस्त्र द्वन्द्वबाट प्रभावित 105 जना बालबालिकाले सहयोग पाएका छन्। बालबालिकाको पुनर्स्थापना तथा पुन एकीकरण परियोजना क्याकले 1.5 वर्षको अवधिमा जिल्लाका द्वन्द्व पीड़ित बालबालिकालाई सहयोग गरेको हो। परियोजनाले 105 जना द्वन्द्व पीड़ित तथा प्रभावित बालबालिकालाई शैक्षिक सहायता स्वरूप एकमुष्ट 5,000 रूपियाँका दरले रकम सहयोग गरेको छ।
रामेछापको गुमदेलमा रहेको चीज उत्पादन केन्द्रको भवन भूकम्पले भत्काएपछि पुनर्निर्माण नहुँदा चीज उत्पादनमा समस्या आएको छ। रामेछापकै जेठो र सरकारी स्वामित्वमा रहेको चीज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चीज भण्डारण गर्न र किसानले ल्याउने दूध राख्न समेत समस्या भएको कर्मचारीको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ़ेको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार निकुञ्जको क्षेत्रफल 20.63 वर्ग किलोमिटर थपिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अरियालले जानकारी दिनुभयो। 2060 सालतिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो। सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढ़ाएको अरियालले बताउनुभयो।
पासाङलामु राजमार्ग अन्तर्गत रसुवा खण्डको मर्मत तथा सुधारका लागि छुट्याइएको बजेट यो वर्ष पनि कार्यालयमा नै थन्किएको छ। भित्रावतीदेखि रसुवागढ़ीसम्म जीर्ण बनेको सड़क सुधारका लागि आएको 3.5 करोड़ रूपियाँ सड़क डिभिजन कार्यालय नुवाकोटमा नै थन्किएको हो।
मेरो पनि भन्नु छ।
सुरुमा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको विषयमा आएका प्रतिक्रिया। भूपेन्द्र जीसी फेसबुकमा लेख्नुहुन्छ, एसईईको नतिजा पाउने सबै विद्यार्थीलाई धेरै धेरै बधाई। अब उच्च शिक्षा पढ्दा बाबु आमाको करकाप र साथीभाइको लहलहीमा लागेर जुन पायो त्यही विषय लिएर नपढ्नु, आफ्नो भित्री इच्छा जुन विषय पढ्न मन लाग्छ त्यही पढ्नु, नत्र पीएचडी पास गरे पनि सर्टिफिकेट हातमा हुनु बाहेक अरू हुने छैन। कुनै पनि विषय सानो र ठूलो भन्ने हुँदैन, सबैको महत्व फरक फरक छन्। यसो भयो भने देशको शैक्षिक बेरोजगार पनि घट्छ।
खेमराज जैसी खर्चालु लेख्नुहुन्छ, आज एसईई को परीक्षा फल त आयो, अब 11 कक्षामा पढ्न कुन कुन विषयमा कस्तो ग्रेड ल्याउने र के पढ्न पाउने भनेर सम्बन्धित निकायले स्पष्ट पार्नु पर्यो।
एसईई परीक्षामा सोचेको जस्तो ग्रेड नआएर छात्राले आत्महत्या गरेको खबर उज्यालो अनलाइनमा पढेर सत्य लोहलाले फेसबुकमा लेख्नु भएको छ। आत्महत्या धेरै भयो भनेर यो पढ्नाले ल्याएको, तर पनि अवस्था फेरिएन। ग्रेड बढाउने परीक्षा दिन मिल्ने विकल्प पनि त थियो नि, किन यस्तो बाटो रोजेकी होलिन्?
चुनावको मिति सार्ने विषयमा प्रदीप खड्का छेत्रीले लेख्नुहुन्छ, स्थानीय तहको चुनाव सार्दै जानु भनेको देशलाई संकटकालतर्फ लैजानु हो जस्तो लाग्छ। यो समय भनेको विपक्षी दललाई समझदारीमा लिएर देशलाई तीव्र गतिमा विकास गर्नुपर्ने होइन र? यो कुरा हाम्रा देशका नेताले किन नबुझेका? अरूलाई हेरेर पनि त केही सिक्नुपर्ने होइन? कहिलेसम्म यस्तै हो हाम्रो देशमा?
अनि अनुरागले ट्वीट गर्नुभएको छ, पहिले नेपाल विद्युत प्राधिकरणले हप्ता हप्तामा लोड सेडिङको तालिका परिवर्तन गर्थ्यो, तर अहिले निर्वाचन आयोगले निर्वाचनको तालिका परिवर्तन गर्दैछ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। अब एउटा विदेशको खबर, चिनिया वैज्ञानिकहरू चन्द्रमामा आलु खेती गर्ने तयारीमा जुटेका छन्। चीनले आउँदो वर्ष चन्द्रमामा एक मिशन पठाउन लागेको र यही मिशनले मिनी इकोसिस्टम मद्दतमा चन्द्रमामा आलु खेतीको प्रयास गर्नेछ। चिनिया वेबसाइट चुङचिङमा यसबारे रिपोर्ट प्रकाशित भएको उल्लेख गर्दै बीबीसीले चेङ्गे 4 मिशन चन्द्रमामा पठाउने तयारी भइरहेको जनाएको छ। चोङकिङ विश्वविद्यालयका प्रोफेसर झी गेन्जिनले यो मिशनका लागि वैज्ञानिकहरूले चन्द्रमामा प्रयोगका श्रृंखलाहरू शुरू गर्न लागेको जानकारी दिनुभयो। त्यसका लागि रेशम किटको लार्वा चन्द्रमामा छोडिनेछ भने त्यसको निगरानीका लागि एउटा सानो उपग्रह पनि चन्द्रमाको सतहमा छोडिनेछ। यसको परिणामको आधारमा चन्द्रमामा मानव जीवनको सम्भाव्यताबारे समेत अध्ययन गरिनेछ। सन् 2015 एन्डी बियरको पुस्तकमा आधारित साइन्स फिक्सन फिल्म द मार्टियनमा मंगल ग्रहमा फँसेका अन्तरिक्ष यात्रीले जीवित रहन आलुको सहायता लिएका थिए। चिनिया वैज्ञानिकहरूले त्यसैलाई आधार मानेर यो प्रयास गर्न लागेका बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। 23 वर्ष मुनिको एएफसी च्याम्पियनशीप छनौट फुटबलका लागि आजदेखि तयारी शुरू भएको छ। युएईमा आगामी जुलाई 15 19 तारीकसम्म हुने च्याम्पियनशीपका लागि आजदेखि एन्फा कम्प्लेक्स सादो बाटोमा तयारी शुरू भएको हो। अभ्यासका लागि आज पहिलो दिन 13 खेलाड़ी मात्र एन्फा पुगेका छन् भने बाँकी खेलाड़ीले आइतबारबाट अभ्यास शुरू गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाले जम्मा 35 खेलाड़ीलाई अभ्यासका लागि बोलाएको छ, जसमध्ये 11 खेलाड़ी राष्ट्रिय टोलीका छन्। छनौटमा नेपाल युएई उज्बेकिस्तान र लेबनानसँगै समूह डीमा छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आफ्ना सबै माग पूरा नभएसम्म चुनावमा भाग नलिने राजपाको अडान कायमै। चौथो पल्ट चुनाव सरेपछि दुई नम्बर प्रदेशका मतदाता निराश।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सार्वजनिक। सी वा त्योभन्दा तलको ग्रेड ल्याउने विद्यार्थीले साउनमा ग्रेड वृद्धि परीक्षा दिन पाउने।
पेट्रोल डिजेल र मट्टीतेलको भाउ प्रति लिटर 1.5 रुपियाँ घट्यो। नयाँ भाउ आज राति 12 बजेदेखि लागू हुने।
चन्द्रमामा आलु खेती गर्ने चिनिया वैज्ञानिकको योजना। चन्द्रमामा मानव जीवनको सम्भाव्यता बारे पनि अध्ययन गरिने।
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनशिप छनौट फुटबलका लागि तयारी शुरू।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।